भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचन तपाईँ उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रममा हामी हरेक हप्ता एक कविका साथ तपाईँ समक्ष आउँछौँ र उहाँसँग कुराकानी गर्दै उहाँका कविताहरू सुन्छौँ। यो कार्यक्रम www.ujaloonline.com/live मार्फत तपाईँ प्रत्यक्ष रूपमा संसारको जुनसुकै कुनाबाट सुन्न पनि सक्नुहुन्छ। हाम्रो एकल कविता वाचन धेरैले मन पराउँदै आउनुभएको र हामीलाई त्यस्तै किसिमको प्रतिक्रिया दिनुभएको छ र हामीले फरक फरक धारका फरक फरक किसिमका कविहरूलाई समेट्ने कोसिस गरिरहेका छौँ। आजको कार्यक्रममा यही क्रममा कवयित्री सावित्री पौडेल अब्जसीलाई लिएर आइपुगेका छौँ। सावित्री ले हामीले जस्तै बाहिरी आँखाले देख्न सक्नुहुन्न तर भित्री आँखाले धेरै कुरा देख्नुहुन्छ। धेरै अघि मैले बुलबुल कार्यक्रममा उहाँलाई गजल वाचनका लागि पनि ल्याएको थिएँ र उहाँको गजल धेरैले मुक्तकण्ठले तारिफ पनि गर्नुभएको थियो, प्रशंसा पनि गर्नुभएको थियो। आज सावित्री पौडेलका कविताहरू सुन्छौँ हामी र उहाँको कविता, गजल लगायत अरू साहित्य केमा कस्तो किसिमको ज्ञान छ भन्ने विषयमा पनि छलफल गर्छौँ। यसलाई शीर्षक दिएर सुरु गरौँ जस्तो लाग्यो, मनका आँखाले लेखेका कविताहरू। योभन्दा अघि पनि मनका आँखाले लेखेको कविता एक श्रृङ्खला हामीले प्रस्तुत त गरिसकेका छौँ, आज दोस्रो श्रृङ्खलाको रूपमा र कवयित्री आउनुभएको छ। फेरि योभन्दा अगाडि कवि हुनुहुन्थ्यो, हामीसँग भाइ हुनुहुन्थ्यो, एकजना कलङ्कीमा अध्ययनरत कलेजका विद्यार्थी हुनुहुन्थ्यो, आज सावित्री पौडेल हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। स्वागत छ तपाईँलाई।
धन्यवाद।
अब्जसी तपाईँको टाइटल?
हजुर, अगाडि अब्जसी, त्यसपछि बल्ल सावित्री पौडेल।
अब्जसी सावित्री पौडेल, पहिला त सावित्री पौडेल अब्जसी हुनुहुन्थ्यो के अरे, अलि उल्टो अब्जसी
त्यही नै थियो, तर त्यही नै हो लेख्ने बेलामा।
पहिला अब्जसी भएर अनि सावित्री हुन थाल्नुभयो,
त्यस्तै लाग्छ आफूलाई।
किन त्यस्तो अब्जसी बन्नु पर्यो?
अब्जसी बन्नु पर्यो भन्ने भन्नुपर्दा चाहिँ आफूलाई नै सोचेको काममा सोचे जस्तो नहुने, अनि जहाँ चाहिँ मैले जस पाउनु पर्ने हो जस्तो फिल गर्छु त्यहाँ मैले ठ्याक उल्टो हुने जस्तो हुँदा हुँदै अनि यो नाम चाहिँ मलाई सुट हुन्छ कि जस्तो फिल भयो।
तपाईँलाई मिठो गरी बोलाउँदाखेरि कवयित्री सावित्री जी भन्दा मिठो लाग्छ कि कवयित्री अब्जसी जी भन्दा मिठो लाग्छ?
अब्जसी, हजुर,
अब्जसी जी,
हजुर,
अब अब्जसी नै भनेर बोलाउँछु मैले आजको कार्यक्रम भरि।
हजुर,
तपाईँको कविता लेखनको बारेमा पहिला कुरा सुरु गरौँ न।
कविता लेखनको बारेमा भन्नु पर्दाखेरि मैले कविता क्लास सिक्सदेखि लेख्दै आएँ। हुन त मैले सुरुवातमा सानोमा मैले म सानो 10 वर्षको हुँदादेखि सुरु गरेको हो। मैले चुरोट धुम्रपान शीर्षकमा कविता लेखेको हो सुरुमा। त्यो कविता लेख्दा म स्कुलमा भर्ना भर्खर भर्खर भएको थिएँ, याद छ पहिलोपटक त्यो कविता भनेर मैले 59 सालको क्यालेन्डर अनि एउटा सानो फोन डायरी प्राइज पाए मैले पाएँ र त्यो पाउँदा सरले बोलाउनु भएको थियो, सावित्री भन्न नआएर सरिता सरिता भनिरहनु भएको थियो। मलाई चाहिँ त्यो मनै हो कि भन्ने फिल हुँदा हुँदै अनि सरले पछि मलाई लिएर जानुभएको थियो, त्यो याद छ मलाई। त्यहाँबाट मेरो कविताको सुरुवात भएको।
त्यसपछि लेखौँ लेखौँ हुँदै आयो,
हजुर, लेख्दै गएँ। अनि
त्यति बेला कति कक्षामा पढ्नुहुन्थ्यो अरे?
त्यतिखेर म भर्खर ब्रेल सिक्दै थिएँ।
ब्रेल सिक्दै हुनुहुन्थ्यो, कक्षा थिएन, उमेर कति थियो होला
त्यतिखेर? त्यस्तै 10-11-10 वर्ष थिएँ म त्यति बेला।
तपाईँले अनि औपचारिक रूपमा पढ्न चाहिँ कहिलेदेखि थाल्नुभयो त?
त्यसपछि 11 म 10 वर्ष भर्खर ब्रेल त्यहाँ सिक्न गएपछि 3 महिना ब्रेल सिकेर अनि म क्लासमा 3 क्लासमा जोइन भएको।
त्यसपछि जोइन गर्नु हुनुभयो 3 क्लासबाट अनि पढ्न थाल्नुभयो।
हजुर,
अहिले कति क्लासमा पुग्नुभयो त?
हजुर,
12-13-14-15
भनौँ, ब्याचलर कम्प्लिट भयो।
ब्याचलर कम्प्लिट गर्नुभयो,
हजुर।
भनेपछि यो चाहिँ 3 कक्षामा पढ्दाखेरि 10-11 वर्षको हुँदादेखिको अहिलेसम्मको कविता लेखनको क्रम चाहिँ जारी छ तपाईँको?
कवितालाई मेरो गजलको लेखनले थोरै छायामा पारेको हो र म गीत पनि गाउने अनि मलाई गीतले पनि धेरै चिनाए जसले गर्दा मैले कतै गीतमा रमाउँदा कतै गजलमा रमाउँदा कविता छायामा पर्दै पनि गयो कतिपय अवस्थामा र विशेष गरी प्रतियोगिता हुँदा।
यो गीत गाउने पाटो त थाहै थिएन, आज पहिलोचोटि पो सुन्दैछु, कहाँ केमा गाउनुहुन्छ तपाईँ?
होइन, केमा गाउँछु भन्दा पनि आजसम्म भोइस टेस्ट पास गरिसकेको छु, एल्बम निकालिसकेको छैन, म दोहोरी पनि गाउँछु र छ मेरो गीतहरू लेख्छु।
ए भनेपछि सांगीतिक रूपमा एल्बमको रूपमा नआए पनि तपाईँका फुटकर गीतहरू गाइएका छन्, रेकर्डहरू छन्?
हजुर, रेकर्ड छ, प्रकाशमा भने त्यति आएको छैन।
ल, अरू कुराकानीलाई फेरि हामी बिचमा गर्दै गर्दै जान्छौँ। पहिलो कविता एउटा सुन्छौँ, त्यसपछि अगाडि बढ्छौँ।
हुन्छ, मेरो कविताको शीर्षक छ प्रवासी नेपाली। बिर्स्यौ क्या हो नेपाली जन हो, जन्मिएको माटोलाई हिजो आफू खेलेर हुर्केको पड्खा पड बाटोलाई साँच्चै प्रस्तर रहेछौ पग्दैनौ देश पीडामा हुँदा नि आँसु पुछ्न फर्केनु जननी शोका कुल भैरु नानी जन्मस्थानको महत्व बोध गर्न जानेनौ कि चाहेनौ बोलाइरह्यो सर्वोच्च शिखरले तर पनि आएनौ हिजो यही कालता गृहहरूमा रम्थ्यो मयूर जसरी भौतिक दाममा अल्झेर आज सब भुल्न सक्यो कसरी कर्तव्य च्युत भएर नैतिकता बालुवामै फ्याकेर कस्तो वैभव भेट्यौ र बस्दैछौ चिनारी नै त्यागेर यो माटोको कारुण चित्कारले छैन र घट छोएको सीमाना काची आऊ त एकचोटि सुन्ने छौ देश रोएको पल पल तिम्रै अभाव महसुस गर्छन् टार र टहरा प्रतीक्षारत छन् तिम्रै निमित्त झर्म नानी छारा न्याउली भन्छ फर्की आऊ मनमा राष्ट्रियता लिएर प्रतिध्वनि गुन्जाउँछन् पहरा न्याउलीकै साथ दिएर विडम्बना समुद्र नफेर्दै बिलाइदिन्छ बोलाहट व्यर्थ बन्न पुग्दछ चिच्याहट पैदा हुन्छ टोलाहट नेपाल आमा पिउँदै छिन् अश्रुमूल बेसहारा बनेर मैले जन्म दिएका सपुतले मैलाई बिर्से भनेर फर्की आउन पर्खाईको पीडामा देशलाई कति रुवाउँछौ नेपालका फाट बाँझैछन् पसिना अन्त किन चुहाउँछौ हिमाल पहाड तराई तिम्रै हो पराई सोच्दैन सोच नेपाली त्व कुल्चेर नेपाली माथि उठ्न नखोज नेपाली त्व कुल्चेर नेपाली माथि उठ्न नखोज। यति नै
अब्जसी सावित्री पौडेलको कविता सुन्यौँ हामीले। है, तपाईँ कहाँ बस्नुहुन्छ यहाँ राजधानीमा चाहिँ?
अहिले म बागबजारमा।
बागबजारमा, अनि तपाईँको खास घर चाहिँ कहाँ हो?
मेरो घर स्याङ्जा।
स्याङ्जा हो?
हजुर।
तपाईँले कविता स्याङ्जाबाटै सिक्न थाल्नुभयो?
हजुर।
अनि यतातिर चाहिँ कार्यक्रमहरूमा जानुहुन्छ कि जानुहुन्न?
समय मिल्दा। अनि कस्तो हुन्छ आफूलाई जानकारी छ भने सबै कुरा हेरेर।
ब्रेलमा लेखेका कविताहरू चाहिँ सङ्ग्रह गर्नलाई अरू सामान्य कापी भन्दा बढी ठाउँ लाग्छ, बढी हुन्छ राख्नलाई सङ्ग्रह गरेर
लाग्छ?
केही अप्ठ्यारोहरू पर्छ कि पर्दैन? त्यो पछि तपाईँहरूले खोपेका अक्षरहरू चाहिँ मेटिने अथवा नबुझिने हुन जान्छ कि जाँदैन?
त्यो आफूमा भर पर्ने कुरा हो। कभर लगाएर राख्न सक्यो भने त्यति मेटिने सम्भावना रहँदैन। समस्या हुने भनेको कहाँ भने जहाँ हामीले सङ्ग्रह गरिसकेकालाई अब लेख्नुपर्ने हुन्छ, सङ्ग्रहमा ल्याउनुपर्ने हुन्छ प्रकाशमा बाहिर, त्यतिखेर भने त्यो डायरीबाट सबै सार्नु पर्यो, नर्मल अक्षरमा सार डायरी
सहयोगी चाहियो।
त्यतिखेर पनि अब यत्रो डायरी छ सबै पल्टाएर सार्ने भन्ने बित्तिकै उहाँहरूले धेरै देख्नुहुन्छ डायरी, त्यसमा कविता त धेरै हुँदैन तर त्यो पाना धेरै भएर बाक्लो भएर धेरै देखिन्छ, जसले गर्दा उहाँहरूलाई त्यो धेरै लाग्न सक्छ अनि सार्नमा सुरुमै फर्स्ट इम्प्रेसन नै के हुन्छ ऊ यति धेरै भन्ने हुनसक्छ.
तपाईँका केही चिजहरू चाहिँ प्रकाशित भइसकेका पनि छन् कि छैन?
त्यस्तो प्रकाशित भइसकेको भन्दा पनि बजारमा आउने गरी प्रकाशित भएको जस्तो मलाई लाग्दैन. जस्तै स्कुलमा स्मारिकामा अनि त्यस्तो यस्तोमा भयो अनि कुनै कुनै दिव्य चक्षुमा चक्षु पत्रिका दृष्टिबिनहरूकै लागि निस्किने पत्रिका त्यस्तै त्यस्तोमा निस्कियो होला. त्योभन्दा बाहेक बजारमा प्रकाशित भएको छैन.
तपाईँले विधागत रूपमा चाहिँ कलम चलाउनुहुन्छ, कवितामा, गजलमा, गीत गाउनुहुन्छ सम्म बुझियो. अरू अरू के गर्नु?
हजुर, गीत लेख्छु.
गीत लेख्नुहुन्छ?
हजुर.
अरूले गाउने गरी कि के?
आफू पनि गाउने गरी, अरूले पनि गाउन मिल्ने गरी र मुक्तक लेख्छु.
मुक्तक लेख्नुहुन्छ?
हजुर.
अनि गाएका गीतहरू चाहिँ तपाईँका कतिवटा पुग्यो त अहिलेसम्म?
त्यस्तो गाएका गीतहरू भन्दा धेरै छैनन्, मैले बजारमा ल्याएको होइन. म भोइस टेस्ट पास गर्दा 3 गीत रेडियो
नेपालबाट गर्नुभएको? रेडियो नेपालबाट भोइस टेस्ट?
हजुर.
कति सालको कुरा हो
यो? 2069
69 सालमा भोइस टेस्ट पास गर्नुभएको?
हजुर.
र त्यसपछि अनि गायनमा पनि रुचि छ?
हजुर.
सबभन्दा बढी चाहिँ कुन विधामा रुचि लाग्छ भनेर सोध्न मन लाग्यो मलाई. अब
सबभन्दा बढी चाहिँ गीतमा नै हो.
सबभन्दा बढी गीत गाउनमै मन लाग्छ?
हजुर. जहाँ पहिलोपटक रेडियो खोल्ने बित्तिकै लोकगीतको प्रोग्राम कहाँ छ भनेर सबभन्दा पहिला बटार्ने गर्छु.
लोकगीतमा बढी रुचि छ? सानो टुक्रा सानो मुखडा आज नसुनाइकन पठाएँ भने कविता मात्रै वाचन गरायो भने त अन्याय पो पर्छ कि?
पर्दैन होला सायद.
एउटा टुक्रा सुनाउनुहुन्छ? अब फेरि कवितातर्फै ल्याउँछु म. दोस्रो कविता कुन सुनाउनुहुन्छ हामीलाई, तयार गर्नुभयो?
हजुर. यो कविताको शीर्षक छ मेरो देश नेपाल.
कहिले लेख्नु भएको
यो कविता? लेखेको चाहिँ 9 पढ्दा हो. अहिले चाहिँ यो भक्तिभाव आउनु जरुरी छ जस्तो लाग्यो.
सुनाउनुहोस् त.
स्वर्ग भन्नु नेपालै मेरो त निधि भन्नु हिमालय हेर्दा थोरै क्षेत्रफल रहन सहन विशाल नेपाल रूपी उद्यानमा मगमगाई छौ फुल सारी फुलेका बेगला बेगलै संस्कृति अङ्गाल्दै एकतामा झुलेका मिरमिरेको उदाउँदो सूर्यले किरण छर्दा पाखामा रम्दै नाच्छन् भङ्गेरा भङ्गेरी लोक साङ्गीतिक भाकामा यहीको अद्भुत सौन्दर्य निहाल्दै डुल्छन् मायुर वनभरी प्रीति गाँस्छन् चखेवा चखेवी खुसी साँच्दै मनभरि सोर ठिया रोजीको झन्कारलाई प्रखर पार्छन् पहारा नेपाली पन झल्काउँदै त्यसैमा सङ्गीत पार्छन् सहारा मेरै देशमा रम्दछ वसन्त पल्ल बेद्रुम नचाउँदै न त मस्तक भएर जुन पनि झुक्न थाल्छ लजाउँदै गदगद हुन्छु म मेरै माटोको वर्णन गर्दा सचित्र एकताको सूत्रमा आबद्ध नाता लाग्छ पवित्र अनुसरण गर्ने हरेकले फरक फरक धर्मलाई
बुझेका छौ नेपाली भएर जन्मिनुको मर्मलाई रम्न खोज्छ यो आत्मा यही देशलाई सर्वेसर बाठानेर नेपाली र नेपालको अस्तित्व सर्वोपरि मानेर नेपाली र नेपालको अस्तित्व सर्वोपरि मानेर
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
एकल कविता वाचनमा हामी कविता सुन्दैछौं कवि कवयित्री अब्जसी सावित्री पौडेलको। उहाँले मनका आँखाले लेखेका कविता आज हामीलाई सुनाइरहनु भएको छ। हामी कविता सुन्दै उहाँसँग कुराकानी गर्दैछौँ। सावित्रीजी, तपाईँले कविताको सङ्गत गर्दा जस्तो आफ्नो कविता पहिलो चाहिँ कसलाई सुनाउनुहुन्छ?
पहिलो सुनाउने भनेको हस्टेलमा साथीहरू हुँदा साथीहरूलाई सुनाउने हो। अनि पहिला मेरो स्कुलमा पढ्ने साथी थिइन् एकजना लक्ष्मी गुरुङ भन्ने, उसलाई सबभन्दा बढी सुनाउँथेँ म लेख्ने बित्तिकै।
साथीहरूको प्रतिक्रियाले आफूमा कतिको फरक पर्छ लेख्ने शैलीमा स्वभावमा?
जे होस् हौसला मिल्छ, धेरै सहयोग गर्ने साथीहरू हुँदा अनि उनीहरूले राम्रो छ भनिदिँदा धेरै खुसी लाग्छ त्यतिखेर। अनि अहिले चाहिँ माहौल पनि हुनुपर्दो रहेछ जसले कविता म यस्तो लेखेँ भनिसकेपछि, गजल लेखेँ भनिसकेपछि खै कस्तो छ के छ सुनाउन त भन्ने खालको भयो भने सुनाउन मन लाग्ने हो, होइन? त्यो भएन भने, माहौल भएन भने सुनाउने जस्तो हुँदैन। त्यस्तो माहौलमा म अहिले छैन।
अहिले हुनुहुन्न हजुर? तपाईँको त दुईजना साथी पनि लिएर आउनु भएको छ तपाईँ, मैले यो छुटाउनुहुन्न अगाडि बसिरहनु भएको छ प्राविधिक कक्षपट्टि।
हजुर,
उहाँहरूको नाम पनि भनिदिनुहोस् न। उहाँहरू कविता रुचाउनुहुन्छ कि हुन्न?
उहाँहरू कविता रुचाउनुहुन्छ अनि म कतिखेर लेख्छु भन्ने कुरा ठ्याक्कै थाहा हुन्न, साथीहरूमा बसिरहेको मान्छेलाई थाहा हुने हो, त्यसैले उहाँहरूलाई त्यति थाहा हुन्न। अनि मसँग आउनुभएको छ एकजना अल्पदृष्टिविहीन कोपिला गुरुङ, त्यसपछि अर्को साथी हुनुहुन्छ उहाँ नर्मल हुनुहुन्छ, विनिता चौधरी।
तपाईँहरू दुईजना सँगै आएर अनि तपाईँ पनि त्यो साहित्यिक सङ्गत नै हो कि जस्तो लाग्यो भएर मलाई सोध्न मन लाग्यो। उहाँहरू बसिरहनु भएको छ, अब को हुनुहुन्छ भन्ने त चिनिनु पऱ्यो
होइन?
अनि त्यस कारणले पनि मैले तपाईँलाई यो कुरा सोधेको थिएँ। तपाईँले कविताहरू मञ्चहरूमा सुनाउने मौका कतिको पाउनुहुन्छ?
मैले त प्रतियोगिता हुँदा नै हो कविता त्यसरी सुनाएको भने, अहिले कविता लगभग मञ्चमा सुनाएको छैन भनौँ।
मञ्चमा सुनाउनु भएको छैन अहिले किन? मौका चाहिँ कुरिरहनुहुन्छ, मिल्दैन अहिले तपाईँ आज भोलिकै दिनमा चाहिँ केमा व्यस्त हुनुहुन्छ त?
अहिले चाहिँ ब्याचलरको ट्रान्सक्रिप्ट निकाल्न हिँडिरहेको छु,
त्यसमा लाग्नु भएको छ भनेपछि। अनि अघि तपाईँले एउटा शब्द के प्रयोग गर्नुभएको थियो भने, मेरो गीत र गजलले गर्दाखेरि चाहिँ कविता कता कता छायामा परे जस्तो लगाएर म फेरि उठाउँदैछु भन्नुहुन्थ्यो, त्यो उठाउने अभियान चाहिँ कहिलेदेखि सुरु भएको
हो? भयो 4-5 महिना सुरु गरिरहेको छु। अनि होइन, तात्नुपर्छ, जस्तै अब कविताको माहौलको त्यति थिएन अनि अहिले सबैतिर गजलको माहौल भइरहँदा त्यतितिर ढल्किएछु, थाहा नपाइ नपाइ। अनि अब जब कविताको कुरा आउँछ अनि गोष्ठीको कुरा आउँछ, होइन मेरो कविता खै त त्यतिखेर, अनि आफै तात्दो रहेछु, अनि तातेपछि त्यो क्रम जोडिरहन्छ, मुड आउँदा कतिखेर कविता पन्छ, त्यसै देखिन्छ।
तपाईँ कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ र आजको एकल कविता वाचनमा हामीसँग अब्जसी सावित्री पौडेल हुनुहुन्छ। हामी उहाँका कविताहरू सुनिरहेका छौँ। उहाँको कविता सुन्ने क्रम जारी रहन्छ, उज्यालो सुन्दै गर्नुहोला।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन। भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन।
कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। उज्यालो 90 नेटवर्कको साप्ताहिक कार्यक्रम एकल कविता वाचनमा आज कविता वाचनका लागि हामीसँग कवयित्री अब्जसी सावित्री पौडेल हुनुहुन्छ। मैले सुरुवात गर्दा चाहिँ सावित्री पौडेल अब्जसी भनेको थिएँ, उहाँले अगाडि अब्जसी राख्ने गर्नुभएको थाहा पाएपछि अहिले फेरि छ च्यार प्रस्तुत गर्न थाले। अब जसीजी तपाईँलाई स्वागत छ फेरि कार्यक्रममा।
हजुर धन्यवाद।
अघि हामीले तपाईँको गीत सुन्यौँ, तपाईँ गायिका पनि हुनुहुँदो रहेछ, त्यसै गरी कविताहरू सुन्यौँ, गजल पनि लेख्नुहुन्छ थाहा छ। अब फेरि पनि तपाईँका कविताबाटै कुराकानी सुरुवात गर्छौँ। अब पहिलो कुन सुनाउने?
यो चाहिँ गद्य कविता हो, यो कविता सुनाउँछु। कविताको शीर्षक छ उदारता। दुनियाँको उपहासमा पनि खुसी साँचेकै छु, दुनियाँको उपहासमा पनि खुसी साँचेकै छु, नियतिले वज्र प्रहार गरे पनि बाँचेकै छु, दैव तिम्रो चलखेल छल्न धैर्यको साथ लिएकै छु, दैव तिम्रो चलखेल छल्न धैर्यको साथ लिएकै छु, साह्रै हुँदै यासुका घुड्काहरू पिएकै छु, अपेक्षाको कुरुस चलाई अभिलाषा बुनेकै छु, अपेक्षाको कुरुस चलाई अभिलाषा बुनेकै छु, क्षणिक उल्लास प्रदान गर्ने उन्माद मनमै थुनेकै छु, हिंताबोधको बावजूद पनि टुटेको दिल गाँसेकै छु, हिंताबोधको बावजूद पनि टुटेको दिल गाँसेकै छु, मर्मस्पर्शी दर्दहरू कुण्ठित पारी हाँसेकै छु, पीरको ज्वाला साम्य पार्न बन्चरी झैँ डुलेकै छु, पीरको ज्वाला साम्य पार्न बन्चरी झैँ डुलेकै छु, बहल लुकाई पूर्णिमाको चन्द्रसरी खुलेकै छु, व्यवस्थाको अङ्कुश मार्फत उर्दू मनलाई तानेकै छु, व्यवस्थाको अङ्कुश मार्फत उर्दू मनलाई तानेकै छु, बेचैनीले मन मस्तिष्क खरपलिदा धानेकै छु, आफू जल्दैहरूलाई चाहिँ सहानुभूति पस्केकै छु, आफू जल्दैहरूलाई चाहिँ सहानुभूति पस्केकै छु, दोबाटाका मोडहरूमा लरखरिँदा झस्केकै छु, परिणामलाई केलाएर काममा पाइला चालेकै छु, परिणामलाई केलाएर काममा पाइला चालेकै छु, आशावादी हुन सिक्न अभिलाषा पालेकै छु, मन सम्हाल्ने आधार टुट्दा कल्पनामा रमेकै छु, मन सम्हाल्ने आधार टुट्दा कल्पनामा रमेकै छु, अधैर्यता पैदा हुँदा तलाउसरी जमेकै छु, पाइलाका डुब गलत ठाउँमा छन् कि हेर्न फर्केकै छु, पाइलाका डुब गलत ठाउँमा छन् कि हेर्न फर्केकै छु, लक्ष्यविहीन यो यात्राको चरम बिन्दु पर्खेकै छु, उतार चढाव छिचोल्नलाई जुझारूपै डटेकै छु, उतार चढाव छिचोल्नलाई जुझारूपै डटेकै छु, खस्तो जीवन उकास्नलाई अविलम्ब खटेकै छु, रोदन बढ्दा ढाडस रूपी तत्त्व दिलमा छरेकै छु, रोदन बढ्दा ढाडस रूपी तत्त्व दिलमा छरेकै छु, जिन्दगीको रङ्ग फेर्न भरपूर प्रयास गरेकै छु, जिन्दगीको रङ्ग फेर्न भरपूर प्रयास गरेकै छु।
अब जसी सावित्री पौडेलको कविता हामीले सुन्यौँ, मलाई अब प्रसङ्ग तपाईँको कोठ्याउन मन लाग्यो। तपाईँ यो दृष्टिविहीन चाहिँ कहिलेदेखि हुनुभयो?
जन्मजातै
हो। परिवारमा को को हुनुहुन्छ? अरूमा पनि छ कि तपाईँमा मात्रै हो यो?
छैन कसैमा पनि। बुवा मम्मी अनि दिदी हुनुहुन्छ एकजना, बहिनी एउटा भाइ,
उहाँहरू चाहिँ सबै अरू देख्नुहुन्छ, तपाईँको मात्रै यो समस्या हो
होइन?
अनि बुवा मम्मी भाइ बहिनी दिदी के गर्नुहुन्छ त?
दिदीको बिहा भइसक्यो अनि बहिनी पढ्दैछ ब्याचलर फर्स्ट इयरमा, भाइ टेनमा पढ्दैछ।
काठमाडौँमै हुनुहुन्छ कि उतै हुनुहुन्छ?
उतै हुनुहुन्छ।
परिवारमा अरू साहित्यिक कोही हुनुहुन्छ कि हुनुहुन्न?
साहित्यिक हुनुहुन्न, साङ्गीतिकमा हल पनि छ।
साङ्गीतिकमा को हुनुहुन्छ नि?
बुवा सानैदेखि दोहोरी गाउनुहुन्थ्यो भन्ने
सुन्छु।
हजुर, मैले चाहिँ प्रत्यक्ष सुनेको छैन, एकचोटि भजन गाएको सुनेको हो। दोहोरी एकदम गाउनुहुन्छ बुवाले भन्ने कुरा गर्नुहुन्छ।
त्यही गुण तपाईँमा पनि आयो
सायद।
परिवारबाट एउटा दृष्टिविहीन व्यक्तिले साहित्यिक हुन, पढ्न अथवा के गर्नलाई परिवारको सहयोग कतिको जरुरत हुन्छ, कति भ्यालु हुन्छ अरू सामान्य मानिसको भन्दा?
एकदमै जरुरी हुन्छ। जब परिवार आफ्नो साथमा हुन्छ, जब परिवारले हौसला बढाउँछ, तब हामी निर्धक्क भएर अगाडि बढ्न सक्छौँ।
तपाईँले भन्नु न, अब स्याङ्जामा भन्नुभयो होइन, गाउँमै होला होइन?
हजुर।
तपाईँलाई पहिला सुरुमा दृष्टिविहीन भएर जन्मदाता सजिलो गरी सबैको सहयोग अथवा छिमेकी गाउँले परिवारभित्रै पनि सहयोग थिएन होला, पढ्ने मौका कसरी पाउनुभयो?
पढ्ने मौका चाहिँ मेरो दाई हुनुहुन्थ्यो अर्जुन पौडेल, इन्जिनियरिङ पढ्नुहुन्थ्यो, अनि उहाँले पढ्न मिल्छ उनीहरूले पढ्छन्, उहाँ पृथ्वीनारायण क्याम्पस पोखरा पढ्दा देख्नुभएको रहेछ साथीहरू पढेको, अनि पढ्न सकिन्छ भनेर घरमा आएर उहाँले कुरा गरिसकेपछि, अनि उहाँले त्यो कुरा हामीलाई घरमा आएर भन्नुभयो, अनि बुवा बुझ्न जानुभयो, अनि मैले पोखराकै जनप्रकाश उच्च माध्यमिकमा पढाइ सुरु गरेँ।
तपाईँलाई चाहिँ सानैबाट म पढ्छु पढ्न सक्छु भन्ने महसुस आउँथ्यो, फिल आउँथ्यो?
मौका पाएँ भने सक्छु भन्ने लाग्थ्यो, तर सुरु सुरुमा चाहिँ घर छोडेर म जान नमान्ने,
घर छोडेर जान चाहिँ गाह्रो लाग्थ्यो।
हजुर,
पछि जानु थाल्नु भयो अनि बुझ्दै गएपछि पढौँ पढौँ लाग्दै आयो।
हजुर।
काठमाडौँ चाहिँ पहिलोचोटि कहिले आउनुभएको?
2067 सालमा।
कसरी आउनुभयो?
ए प्लस टू पढ्ने सिलसिलामा
अनि कहाँ पढ्नुभयो यहाँ आएर पहिला
यता पशुपति बहुमुखी क्याम्पस साबेल
अरू सामान्यहरूले जस्तो भनौँ न साइटेडहरूले पढ्ने क्लासहरूमा तपाईँहरूलाई पढ्दाखेरि यहीँ राजधानीमा कतिको अप्ठ्यारो सजिलो के छ त
पशुपति कलेजमा पढाइको माहौल राम्रो हो जे होस् तर साथीहरूको सहयोग भने त्यति हामीले नपाउने नै भन्नुपर्छ दुःखका साथ भन्नुपर्दा दुई चार दिन उहाँहरूको नयाँ साथी नहुँदासम्म उहाँहरू हामीसँग बोल्ने मिल्ने अनि के छ जानकारी कलेजमा कसरी गर्न सकिन्छ भन्ने कुरा पनि उहाँहरू हामीसँग गर्ने जब साथीहरू पाउनुहुन्छ त्यसपछि त्यस्तो वास्ता नगर्ने जस्तो हुनुहुन्थ्यो
साथीहरूको सहयोग चाहिँ महत्त्वपूर्ण हुन्छ दृष्टिबिनलाई पढ्नको लागि चाहिन्छ नि हैन
चाहिन्छ नि त्यति बेला हामीसँग जस्ट म्यारिज अनम्यारिड वुमेनहरू त्यस्तोसँग हामी बस्थ्यौँ उहाँहरू अलि बुझ्ने अनि उहाँहरूसँगै सङ्गत भयो
विवाहितहरूसँग बस्नुहुन्थ्यो
हजुर क्लासमा उहाँहरू हुनुहुन्थ्यो अनि कस्तो भइदिने भने हामी छौँ भने त्यो बेन्च नै छोडेर साथीहरू गइदिने त्यस्तो पनि हुन्थ्यो
राजधानीमा पनि त्यो सब भोग्नु पर्यो तपाईँहरूले
हजुर तर जब म पद्मकन्यामा आइपुगेँ त्यहाँ चाहिँ मलाई यस्तो लाग्छ म ब्लाइन्ड नै होइन त्यो खालको फिल हुन्छ
तपाईँले ब्याचलर चाहिँ पद्मकन्याबाट गर्नुभयो
हजुर त्यहाँ साथीहरू मैले कहिले फिल गर्नु परेन मेरो हातमा एउटा साथी कहिले एउटा दुईवटा साथी कहिले पनि टुटेन र कहिले पनि मैले टाढाको त्यस्तो फिल गर्नु परेन कहिले म एक्लै पनि थिएँ ब्याचलरमा लाइन एक्लै पनि भएँ र सबै साथीहरूको माया र साथ मैले पाएँ
त्यसले गर्दा चाहिँ तपाईँलाई अझ सजिलो भयो
हजुर
होइन अरू अरू दृष्टिबिनहरूलाई पनि कतिले पढ्नलाई सजिलो भएको नभएकोहरूलाई पनि यो चिज चाहिँ प्रेरणादायी होस् भनेर मैले प्रसङ्ग उठाएको हुँ अर्को कविता फेरि तयार गर्नुभएको हो
हजुर
सुनाउनुहोस् त
कविताको शीर्षक छ निष्ठुरी दाजु रङ्गी सङ्गी सुरम्य संसारमा मण्डल किँदै गएछ सागर तारे पछि त मेरो दाई बेग्लै हुनु भएछ बाचा गर्नु भए थियो गर्न त छिट्टै आउँछु भनेर पत्र मार्फत दिनु भुनाउने सन्देश कठोर बनेर बुढी आमा हेर्दै छिन् मूल माटो आशाको दीप बालेर छोराले धन ल्याउँछ र तीर्थ ऋण भन्ने विश्वास पालेर होलिन कति विक्षिप्त बिचरी रोलिन कति धर्केर कसो गरी भनु मलाई आउँदैन दाई फर्केर कत्रो आपत दिलाउनु भयो दाई के दिन देख्नु पर्यो नि हृदयमा रोपेको आसको बीज उम्रिन साथ मर्यो नि बादलको रूप लिएर आँसुले मनको आकाश मडार्यो हुरीको रूप लिएर मेथाले हर्ष सारा बढार्यो हल्लिए झैँ भो धरती आकाशै घुमे झैँ भो संसारै देख्न थाले सर्वत्र अँध्यारो अँध्यारो भो मनसारै अर्को ठान्नु भयो नयो समाज कुल्सिनु भो समता अमूल्य भो भौतिकता मूल्यहीन भो माताको ममता झुपडीलाई बिर्सेर घर संसार सजाउँदै मा महलमा भेटिन्छ र आफ्नो पन पराई गाउँ ठाउँको चहल पहलमा कैयौँ तिहार गुजारी फुल गाँस्दै बाटो हेर्दै पर्खिँदै अब केलाई रोपेर मखमली हुर्काउँ पानी छर्किँदै खै कसरी सम्झाउला मलाई आफै भई हतास घरमा बहिनी रुँदैछ भनेर खबर देऊ न बतास काट देऊ न ए विधाता वैभवमा मन अल्झाउने जालहरू मेरा दाईको मन
ते फर्काइदेऊ हे समुद्री छालहरू, मेरा दाईको मनि ते फर्काइदेऊ हे समुद्री छालहरू।
अब हामी कार्यक्रम धेरै समय छैन, अब एउटा कविता अर्को सुनिहालौँ, त्यसपछि बिदा माग्छौँ।
हुन्छ, मेरो कविताको शीर्षक छ परिस्थिति।
नेपालीलाई वैमनस्यताको गोमन सापले डस्दैछ, एकताको पर्याय यो भूमि चक्र व्यूहमा फस्दैछ, डाफे नाच्ने लाली गुराँस फुल्ने कोइली गाउने देशैमा, दशा छ यो प्रकृति विचरण गर्दै आउने देशैमा, अट्न खोज्दा वर्गलिङ्ग जाति समावेशी नरामा, फुट्यौँ हामी म भन्ने दृष्टिकोण हाबी भयो सारामा, थियो हाम्रो सुखद हाँसी खुसी भोट मधेस र पाखामा, कुन स्वार्थमा प्रयोग भई बिझायौँ कुन निकासका आँखामा, हेर्दा हेर्दै आज निशानामा चन्द्र सूर्य झण्डा छ, हुनु पर्थ्यो एक ठिका तथापि यहाँ सबन्डा छ, सँगै रुन्छन् निर्धा छोरा छोरी देख्दा आमा रोएको, छुनु पर्नेहरूलाई चित्कारले छैन झै छोएको, स्वाभिमानको उच्च भवनमा छन् खेलिले खेलेकै, दब्नेहरू दबेका दबेकै पेलेकाले पेलेकै, देशकै लागि जनताकै लागि भन्दै द्वन्द जहिले नि, त्यसकै लागि जनताकै लागि भन्दै द्वन्द जहिले नि, विद्रोहका लागि नै विद्रोह शान्ति छैन कहिले नि, कर्तव्यका गला हिजो आज दिन दहाडै रेटिन्छन्, यत्र तत्र सर्वत्र अधिकार माग्ने मात्रै भेटिन्छन्, उल्लङ्घनकै लागि भन्छन् नीति चलेको हो के रीति, इच्छा दिवस कतै छ भोलिवाद हो यो कस्तो व्यथिति, हाम्रो नेपाल बनाइदिन कोही आकाशबाट झर्छ झै, सोचाइ बुझाइ यस्तै छ हामीमा सब सरकारले गर्छ झै, अधिकतम छ छैन दायरामा गुनासो र वेदन, गुमनाम होला नाए नेपाली अब पनि चेतन, निकै अबेर भयो देश बनाउन जुटौ सहर गाउँबाट, जो जहाँ छौ त्यहीबाट सघाउ आफ्नो आफ्नो ठाउँबाट, जोसमा होलको पछि दौडिएर होस् नगुमाउ यसरी, पछारिन्छौँ जसरी जनता उचालिन्छौँ जसरी जनता पछारिन्छौँ त्यसरी, परिणति परनिर्भरताको भोगेकै छौँ नेपाली, चुनौतीलाई अवसर सम्झिँदै स्वनिर्भर हौ नेपाली, पहिचान र संस्कार संस्कृतिमा हो अनेक छौँ विविध छौँ, यद्यपि यो नभुलौँ कतापि एकतामा जीवित छौँ, अन्योन्याश्रित छर हुनु पर्छ हिमाल पहाड तराई पूर्व मेची पश्चिम महाकाली कोही छैनौ पराई पूर्व मेची पश्चिम महाकाली कोही छैनौ पराई।
तपाईँले यो कविता चाहिँ कहिले लेख्नु भएको थियो?
अस्ति पुरा गरेको।
ए भर्खरै? अहिलेको अवस्थालाई हेरेर लेख्नु भएको?
हजुर।
हामी कार्यक्रमको करिब करिब अन्त्यतिर छौँ, मतलब तपाईँको कविताको लेन्थ हेरेर मैले सकिन लाग्यो भनेको थिएँ अघि, होइन? अब त कविता सक्यो, केही समय हामीसँग दुई तिन मिनट अझै बाँकी छन्। तपाईँले कविता कोबाट सिक्नुभयो?
कविता जब मान्छे अरूभन्दा भिन्न हुन्छ त्यति बेला मान्छेले साथी बनाउने कलमलाई नै रहेछ। मैले कोबाट सिकेँ भन्दा पनि म धेरै समय रेडियोको नजिक रहेँ, रहँदा रहँदै मैले आफ्नो मनको भावना पुग्ने क्रममा सुरुवातमा कविता पढे होला।
अनि पछि तपाईँले सिक्दै गएपछि त अहिले कविताहरू पढ्नुहुन्छ होला अरूको, अथवा कोही साथीको माध्यमबाट पढ्न लगाएर थाहा पाउनुहुन्छ होला, अथवा कविता सुन्नुहुन्छ होला कतै?
मलाई गद्यमा लेखिएको कविताले त्यति छुँदैन, अझ भनौँ भने अनुप्रास मिलेन, गद्यमा अनुप्रास पनि छैन भने त मलाई किन किन त्यो मिलाएर पढेन भने त त्यो स्वयं त्यो व्यक्तिले कविता पढ्न सक्ला, तर त्यही कविता अर्कोले पढ्यो भने त्यो निबन्ध जस्तो लाग्छ मलाई।
तपाईँको विषय चाहिँ के हो पढाइको?
मैले ब्याचलर सोसियोलोजी र नेपालीबाट गरेको।
नेपालीमा गर्नुभएको, त्यस भएर पनि तपाईँलाई साहित्यिक विधाहरूमा चाहिँ रुचि बस्यो होला?
हजुर, म कवि शिरोमणि लेखनाथ पौडेलका कविताहरू र राष्ट्रकवि माधव प्रसाद घिमिरेका कविताहरू बढी मन पराउँछु।
उहाँहरूको चाहिँ पढ्नुहुन्छ तपाईँ पाएसम्म?
हजुर, पाएसम्म पढ्छु। अनि स्कुलमा हुँदा पनि उहाँहरूको पाठ्यक्रममा उहाँहरूको कविता छन् भने त्यसलाई मैले जस्तै म सेभेनमा जानु छ भने सिक्समै कण्ठ पार्ने त्यस्तो गर्थे।
त्यसरी पढ्नुहुन्थ्यो पहिले?
हजुर,
रुचि लागेर।
हजुर,
तपाईँको यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई कसैले सम्पर्क गर्न चाहनुभयो भने चाहिँ कसरी भेट्न सकिन्छ?
म फेसबुकमा छु, अब्जसी सावित्री पौडेल सर्च गर्नुभयो भने।
अब्जसीको स्पेलिङ के हो?
एडब्ल्युए जेएएसआई
अब्जसी।
हजुर, सावित्री SABITREE PAUDEL।
त्यसरी खोजियो भने तपाईँलाई भेटिन्छ फेसबुकमा, होइन? तपाईँले आफ्ना कविता गजल मुक्तकहरू चाहिँ पछि सङ्ग्रहमा ल्याउने केही सोच राख्नु भएको छ?
सोच छ र राखेको पनि छु, तर त्यही हो, ब्रेलमा लेखिएका रचनाहरूलाई साइटमा उतार्नको लागि केही समय भने लाग्छ मलाई।
समय लाग्छ, गर्छु भन्ने अठोट चाहिँ छ?
हजुर।
अब यसपछि के गर्ने, मास्टर गर्ने कि सङ्ग्रह निकाल्ने? त
सकेसम्म पढाइलाई पनि अगाडि लैजाउँ भन्ने हो। मलाई फेसबुकमा पहिला पनि साथीहरूले धेरै सोध्नुभयो, पुस्तक खै त भनेर सोध्नुहुन्छ। सोचे जस्तो भएको छैन, कहिले भूकम्पले पनि लग्यो मेरो योजनाहरू, जस हुन सकेको छैन, तर सकभर म एउटा सङ्ग्रह ल्याउँछु नै भन्ने अटटमा छु। यी लेखिरहेका रचनाहरूलाई यत्तिकै डायरीमा मैले मात्रै बुझ्ने गरी सीमित राख्ने छैन भन्ने मैले अटट गर्छु।
हस् अब्जसीजी, तपाईँलाई धेरै धेरै धन्यवाद, हाम्रो कार्यक्रममा आउनुभयो, कविता सुनाउनु भयो, हामी हार्दिक धन्यवाद व्यक्त गर्छौँ।
मलाई पनि यहाँसम्म बोलाएर एकल कविता वाचनमा कविता वाचन गर्ने अवसर प्रदान गर्नुभएकोमा हजुर लगायत प्राविधिक मित्र र उज्यालो एफएम सम्पूर्ण परिवारलाई साधुवाद ठक्र्याउन चाहन्छु, र प्रतिभा भएका साथीहरूले यसरी नै उज्यालो एफएममा आफूलाई स्थापित गर्न सक्नुहुन्छ र आफ्नो प्रतिभाहरू उजागर गर्न सक्नुहुन्छ।
हस् त, आज हामीले कवयित्री अब्जसी सावित्री पौडेलका कविताहरू सुन्यौँ। उहाँको घर स्याङ्जा, अहिले बागबजारमा होस्टेलमा रहँदै आउनुभएको छ। मनका आँखाले लेखेका कविता आजको शीर्षक मैले यसकारणले पनि दिएको हो कि उहाँ दृष्टिविहीन हुनुहुन्छ, देख्न सक्नुहुन्न, र कविता गजल मुक्तक लगायतका विधाहरूमा कलम चलाउनुहुन्छ र कोकिल कण्ठले गीत पनि गाउनुहुन्छ, लोकगीतलाई विशेष रुचि गर्नुहुन्छ भन्ने कुरा हामीले आजको कार्यक्रमबाट जानकारी पायौँ। यो सँगसँगै आजको कार्यक्रमबाट प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे पनि अब बिदा हुन्छौँ। अर्को साता अर्का कविका साथ एकल कविता वाचन लिएर आउने नै छौँ। तबसम्मका लागि नमस्कार, शुभरात्रि।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन।